باب شرب اللبن بالماء، پانی کے ساتھ دودھ کے پینے کے بیان میں بات ہے۔ اس سے پہلے امام بخاری رحمۃ اللہ علیہ نے بات ذکر فرمائی تھی کہ دو چیزوں کو، دو پھلوں کو آپس میں ملا کر نہیں کھانا چاہیے، یہ مروت کے خلاف ہے۔ آپ صلی اللہ علیہ وسلم نے اسے منع فرمایا ہے، کیونکہ کئی ساتھی جمع ہوں اور ایک آدمی متعدد چیزیں لے لے، کئی چیزیں ہاتھ میں اٹھا لے، دوسرے ساتھیوں کا حق جو ہے اس میں مارا جاتا ہے، تو اس لیے ایسے مواقع پر آدمی ایک ایک چیز وقار کے ساتھ کھائے، دو دو چیزیں یا متعدد چیزیں اٹھانا یا مروت کے خلاف۔ اس باب میں امام بخاری رحمۃ اللہ علیہ فرماتے ہیں کہ ضرورت اگر آدمی دونوں چیزیں ملا کر کھائے تو اس کی گنجائش بھی ہے، یہ اسلام کی اسلامی تعلیم کی جامعیت ہے کہ اسلام جو ہے انسان کی فطرت، جذبات اور نفسیات ان سب کا خیال رکھتا ہے، جہاں پر چیزیں خلاف مروت ہوتی ہیں تو وہاں کی تعلیم اس اعتبار سے دیتا ہے، اور جہاں گنجائش اور توسع نکلتی ہے تو وہاں پر اس اعتبار سے توسع بھی بتلاتا ہے۔ اس روایت میں، اس باب میں جو روایت امام بخاری نے نقل فرمائی وہ حضرت انس رضی اللہ عنہ کی ہے، وہ یہ ہے کہ انہ رأى رسول اللہ صلی اللہ علیہ وسلم شرب لبنا، انہوں نے نبی کریم صلی اللہ علیہ وسلم کو دیکھا کہ آپ نے دودھ کو پیا تھا، وعطا دارہ، اور آپ حضرت انس کے گھر تشریف لائے، فحولی بادشاہ تم، تو ایک بکری کا دودھ دوہا گیا، تشریف علی رسول اللہ صلی اللہ علیہ وسلم نے بکری، تو اس میں رسول اللہ صلی اللہ علیہ وسلم کے لیے کنویں سے پانی کو ملایا گیا، فتناول القدح فشربا، پھر آپ نے پیالے کو لے لیا اور پانی پی لیا، وعن یساری کو دودھ پی لیا، وعن یساری ابو بکر وعن یمینہ عربی، اور آپ کی دائیں جانب بائیں جانب حضرت ابو بکر رضی اللہ عنہ تھے اور دائیں جانب اتحادی صحابی تھے، فاعطى الاعرابی فضلہ، تو آپ صلی اللہ علیہ وسلم نے اپنا بچا ہوا وہ دیہاتی صحابی کو دے دیا، پھر اس کے بعد فرمایا کہ الایمن فالایمن، دایاں زیادہ حقدار ہوتا ہے تو دایاں زیادہ حقدار ہوتا ہے، یہ روایت ہے۔ اس میں یہ بات معلوم ہوئی کہ آپ صلی اللہ علیہ وسلم نے دودھ اور پانی دونوں کے ساتھ پیا ہے، اور عربوں میں یہ رواج بھی تھا کہ دودھ کے ساتھ پانی کو ملا کر استعمال کیا کرتے تھے، اس کی افادیت بڑھ جاتی ہے۔ اس کی ایک حکمت یہ بھی لکھی ہے کہ دودھ کا مزاج نسبتاً گرم ہوتا ہے، اور پانی ملا لینے کی وجہ سے، پانی کا مزاج ٹھنڈا ہے، سرد ہے، تو پانی کے ملانے کی وجہ سے اس کی سردی جو ہے نا وہ ختم ہو جاتی ہے۔ خاص طور پر اس زمانے میں اونٹ کا دودھ ہوتا تھا جو بہت زیادہ گرم ہوتا ہے، اونٹ کا دودھ ہر کسی کے مزاج کے لیے مناسب نہیں ہوتا، موافق نہیں ہوتا، بکریوں کا دودھ ہے وہ بھی گرم ہوتا ہے، وہ بھی پیا جاتا تھا، تو اس میں یہ لوگ ہماری طرح بھینسوں کا دودھ نہیں ہوتا تھا، بھینس پائی نہیں جاتی تھی وہاں، تو بھینس پائی نہیں جاتی تھی، یہ تو ہمارے ہندوستان پاکستان کی دہر ہے جہاں پر بھینس پائی جاتی ہے، پھر ادھر تو آپ تو اس وقت اس دودھ کی گرمی، اور پھر ماحول بھی وہاں کا گرم، عرب کا جو موسم ہوتا تھا وہ انتہائی گرم ہوتا تھا، بہت زیادہ گرمی پائی جاتی تھی، تو اس تناظر میں صحابہ کرام یا عموماً عرب کا جو مزاج ہوتا تھا تو وہ پانی ملا کر پینا ہوتا تھا، پانی ملاتے تھے تو حضور نے بھی تناول، تو حضور نے بھی پی لیا ہے۔ اس کے بعد حضرت انس کے گھر تشریف لائے تو وہاں پر بھی حضرت انس فرماتے ہیں کہ ہم نے دودھ جو ہے نا بکری کا دوہا تو آپ صلی اللہ علیہ وسلم اور پانی ملا کر دے دیا تو حضور نے پی لیا۔ اس سے ایک بات یہ بھی معلوم ہوئی ہے کہ بلا تکلف جن لوگوں کے گھروں میں آنے جانے میں کوئی ناگواری نہیں ہوتی ہے تو وہاں پر ایک ساتھی ایک دو دوسرے دوست کے گھر میں جا سکتا ہے، آپ بغیر یعنی سیدھا یعنی آپ نے دودھ پی لیا اس کے بعد حضرت انس کے گھر سے لے گئے، حضرت انس نے بلانے کا یہاں پر کوئی فکر نہیں کیا، پتا چلا کہ دوستانہ بے تکلفی اگر ہوتی ہے، ناگواری نہیں ہوتی ہے تو بن بلائے دوسرے کے گھر کو جایا جا سکتا ہے، لیکن جہاں پر ناگواری ہو تو پھر وہاں نہیں جانا چاہیے تھی۔ اب عموماً مزاج تو آج کے زمانے میں یہی ہے کہ بھائی اپوائنٹمنٹ لینا پڑتا ہے جانے کے لیے، سب سے پہلے اس کے لیے کال بھی جو ہے نا ایک محدود وقت میں کرنی پڑتی ہے، اس سے پہلے کال نہیں کر سکتے، اس کے بعد کال نہیں کر سکتے، اتنے بجے سے پہلے گھر نہیں جا سکتے، اتنے بجے کے بعد گھر نہیں جا سکتے، رک نہیں سکتے گھر میں، تو ہمارے پاس جو ہے نا یہ حد کر دیا ہے۔ تو بہرحال تو حضرت آپ صلی اللہ علیہ وسلم حضرت انس کے گھر چلے گئے تو معلوم یہ ہوا کہ بے تکلف دوستوں میں آنا جانا اگر ہو اور ناگواری نہ ہو تو بالکل جا سکتے ہیں۔ اس کے بعد یہ ہے کہ آپ صلی اللہ علیہ وسلم نے دودھ پینے کے بعد آپ کے بائیں طرف حضرت ابوبکر صدیق بیٹھے ہوئے ہیں اور دائیں طرف ایک دیہاتی صحابی بیٹھے ہوئے ہیں، تو دودھ پینے کے بعد آپ نے دائیں طرف جو صحابی بیٹھے ہوئے تھے ان کو لیا،
تو آپ صلی اللہ علیہ وسلم نے جو دائیں طرف صحابی بیٹھے ہوئے تھے ان کو دے دیا، اور بائیں طرف حضرت ابو بکر صدیق رضی اللہ عنہ بیٹھے ہوئے تھے ان کو نہیں دیا. اور یہ فرمایا کہ دائیں جانب والا زیادہ حقدار ہوتا ہے. عام طور پر ہمارے یہاں اس پہلو پر جو ہے عمل نہیں ہوتا. یہ سنت ہے آپ صلی اللہ علیہ وسلم کی. دیکھا گیا تو حضرت ابو بکر صدیق کے عبد الامت میں کوئی بھی نہیں حضور کے بعد. اور اسی عقیدے میں یہ جمعے کے دن جو ہمارا خطبہ ہوتا ہے، بعض خطبوں میں الفاظ یہی ہوتے ہیں اس کے کہ عبد ال کیا ہے بعد الانبیاء عبد البصری بعد الانبیاء کی تحقیق کہ انبیاء کے بعد سب سے افضل مخلوقات میں سب سے افضل حضرت ابو بکر صدیق رضی اللہ عنہ خلیفہ اول ہیں، اور ان کی فضیلت اجماع امت سے ثابت ہوئی ہے، اور احادیث بھی بے شمار ہیں ان کی فضیلت کے بارے میں. لیکن اللہ کے نبی نے ان کو نہیں دیا. دائیں طرف صحابی دیہاتی صحابی بیٹھے ہوئے ہیں، فرمایا کہ حمدہ دل کا ہے. اور بعض روایت میں کہ بعض طرف صحابہ چھوٹے یکم عمر تھے، دوسری طرف جتنا بڑے صحابہ بیٹھے ہوئے تھے. حضور نے فرمایا کہ حق تو تمہارا ہے، اگر اجازت دیں گے تو ان کو دے دوں گا میں. ظاہر سی بات ہے کہ حضور کا بچا ہوا ہے، حضور کا دہن لگا ہوا ہے، دہن مبارک. تو صحابہ نے ترجیح نہیں دیا، رسول اللہ آپ کے اوپر ہم کسی اور کو ترجیح نہیں دے سکتے، حق ہمارا ہے تو ہم دیں گے. یہ سارے دھن کسی کو میسر نہیں ہوگی. تو یہاں پر بھی اللہ کے نبی نے دے دیا. تو اس لیے مجلسوں میں، دعوتوں میں، یا کسی جب کسی مہمانوں میں کسی چیز کو پیش کرنا ہو تو مہمان کی دائیں جانب جو میزبان کی نشست ہوتی ہے نا، اب یہاں سوال ہوتا ہے کہ کس کی دائیں جانب کا اعتبار کیا ہے، یہاں مہمان بیٹھے ہوئے ہیں. تو جواب یہ ہے کہ جو میزبان ہوتا ہے اس کی دائیں جانب سے شروعات کریں گے. جو اصل ہوتا ہے، گھر کا اونر ہوتا ہے، گھر کا جو مالک ہوتا ہے، جس کے اوپر دعوت ہو رہی ہے، تو اس کی دائیں جانب سے شروعات کی جائے گی. پھر اس کے بعد سب کو جمع دیا جائے گا. اللہ ہے کہ مجلس والے سب خود اگر راضی ہو جائیں گے بھی ٹھیک ہے، پہلے جو بڑے بزرگ ہیں ان کو دے دیا جائے تو کیا مسئلہ ہے. یہ روایت. اس کے بعد دوسری روایت ہے حضرت جابر بن عبداللہ رضی اللہ عنہ سے. وہ فرماتے ہیں کہ ان رسول اللہ صلی اللہ علیہ وسلم دخل علی رجل من الانصار ومعه صاحب له، کہ اللہ کے نبی ایک مرتبہ ایک انصاری صحابی کے گھر داخل ہوئے اور آپ کے ساتھ حضرت ابو بکر صدیق رضی اللہ عنہ بھی تھے. قال له النبي صلى الله عليه وسلم، حضور نے ان سے فرمایا ان كان عندك ماء بعد هذه الليله في شنه والا تجانا، اگر تمہارے پاس پانی ہو جس پر رات گزر گئی ہو یا جو رات سے رکھا ہوا ہو اس مشکیزے کے اندر، تو ٹھیک ہے وہ پانی ہمارے پاس لے کر آؤ ہم پیئیں گے. والا تجانا، ورنہ ہم جو ہے جو مشکیزہ ہے اسی کو منہ لگا کر پی لیں گے. تو والرجل يحمل الماء في حائطه، اور وہیں پر ایک شخص جو ہے یا ایک صحابی اپنے باغ میں پانی کو ڈال رہے تھے. تو فقال الرجل، تو انہوں نے کہا یا رسول اللہ، اللہ کے رسول، عندي ماء بائت، میرے پاس ایک پانی ہے جو رات سے مسجد میں رکھا ہوا ہے، ٹھنڈا پانی موجود ہے، تو وہ میں لے کر آؤں، وہ میں آپ کو دے سکتا ہوں. تو فن فلے کے لیے آئی تھی، تو آپ میرے چھپر کی طرف چلیے جہاں موجود ہیں. تو قال، فرمایا کہ بھائی فن طلقہ بھی ایمان، آپ وہ آپ دونوں کو حضرت ابو بکر صدیق اور آپ کو لے کر اپنے باغ میں چلے گئے. پھنسا کا باقی قد آٹھی، اور پیالے میں جو ہے نا پانی ڈال دیا. تو محلب علیہ من داد اللہ، پھر انہوں نے آپ صلی اللہ علیہ وسلم کے سامنے اپنی بکری کا دودھ دھل کر پیش کر دیا. تو بس شریف رسول اللہ صلی اللہ علیہ وسلم حضور نے پی لیا. تو مشریف ابد اللہ کا امام، پھر اس آدمی نے پیا جو آپ کے ساتھ آیا، یا اس شخص نے پی لیا جو آپ کے ساتھ جو ہے وہ آئے ہوئے تھے. یہ روایت ہے. تو اس روایت میں بھی یہی مضمون ہے کہ اللہ کے نبی کے پاس یہ صحابی اپنے سفر میں اللہ کے نبی کو حضرت ابو بکر صدیق کو لے گئے، تو پہلے انہوں نے برتن میں پانی کو رکھ دیا، اس کے بعد دودھ دوہا وہیں پیش کر دیا. پانی کے ساتھ دودھ اللہ کے نبی نے پیا ہے، ضرورت کے مواقع پر پینا چاہیے. علماء نے یہاں پر ایک مسئلہ یہ لکھا ہے کہ کسی کو اگر پیش کرنا ہے پانی تو وہاں تو پانی ملایا جا سکتا ہے، لیکن جو ہے نا دودھ دھو کر بیچنا ہے تو وہاں پانی نہیں ملایا جائے گا. تو دودھ یہ بخاری سے اگر کوئی استدلال کرنے لگے کہ دودھ میں پانی ملا سکتے ہیں تو اسی گنجائش میں، وہ بیچنے کے لیے نہیں ہے، پینے کے لیے. اگر گھر میں مہمان آ جائیں تو ان کو دودھ ملا کر پانی، جیسے ہمارے یہاں چائے میں ملایا جاتا ہے، کسی چیزوں میں ملایا جاتا ہے، تو وہ تو کوئی مسئلہ نہیں ہے، لیکن بیچنے کے لیے منع ہے، وہ دھوکا ہے. تو ایک بات تو اس حدیث مبارکہ میں کے تعلق سے یہ ذہن میں رکھیں. دوسری بات یہاں پر یہ ہے کہ آپ صلی اللہ علیہ وسلم نے ٹھنڈا پانی اس موقع پر منگوایا ہے. انتہان آئندہ کا ماں ان بات احادی اللہ کا تفیص نہ، اگر کسی مسجدے میں پہلے سے پانی رکھا ہوا ہو تو وہ دے دیں، کیونکہ وہ پانی ٹھنڈا ہوتا ہے. حضور کو ٹھنڈا پانی بہت زیادہ پسند تھا. ترمذی میں غالباً ترمذی ابو داؤد میں روایت ہے کہ باضابطہ حضور کے لیے بیریاری سے پانی لایا جاتا تھا. اور آپ غور کریں گے کھانے میں، پینے میں، چیزوں میں، کوئی چیز آپ صلی اللہ علیہ وسلم کو ایسی محبوب نہیں تھی کہ جس کے لیے باضابطہ اہتمام ہوتا ہو سوائے ٹھنڈے پانی کے.
खाने पीने की चीज़ों में अगर कोई चीज़ हुजूर को महबूब थी, वो सिर्फ ठंडा पानी था जो बाजार था आपके लिए एहतमाम से लाया जाता था और आप सल्लल्लाहु अलैहि वसल्लम उसको पिया करते थे, नहीं होता तो मंगवाते थे, तलब किया करते थे। ये बहुत बड़ी अजीब नेमत है। और बाद रिवायत में तो ये बात भी मालूम होती है कि कियामत के दिन ठंडे पानी के बारे में भी अल्लाह तबारक व तआला सवाल करेंगे, अल्लाह पाक बंदे को मुखातब करके फरमाएंगे कि भाई क्या तुमने, मैंने तुमको सही जिस्म नहीं दिया था, तंदुरुस्त जिस्म नहीं दिया था, और अलम नुरवी ही बिलमा इन बारी, हदीस के अल्फाज इस तरह के कुछ मिलते जुलते हैं। और ठंडे पानी से हमने जो है ना नुरवी, क्या हम ठंडे पानी से जो है ना हमने तुमको सैराब नहीं किया था, अल्लाह पाक सवाल करेंगे इसका। ये बहुत बड़ी नेमत होती है ठंडे पानी का मुहैया हो जाना। जो आदमी प्यासा हो और गर्मी में हो उसके लिए, उसको मालूम होता है कि भाई ठंडा पानी कितनी बड़ी नियामत है। तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने जो है ना ये ठंडा पानी मंगा कर दिया और ये फरमाया कि भाई अगर पानी है तो ठीक है, नहीं है तो फिर मस्जिद में जो पानी रखा हुआ होगा हम मुँह लगा कर वो पी लेंगे। आमतौर पर जो है ना पानी पीने के लिए मुँह लगा कर पीना जो है ना ये खुद हदीसों में मना किया गया कि मस्जिदों से या किसी चीज़ों को मुँह लगा कर पानी न पिया जाए। उसकी कई सारी वजूहत हैं। एक यहाँ अल्लाह ने जो खुद फरमा रहे हैं कि मैं खुद पी लूँगा, तो वजह असल में यह है कि बार दफ़ा यानी उस जमाने मस्जिदें जो होते थे चमड़े के जो चीज़ें हुआ करती थी जिनमें पानी होता था, तो वो दिखता नहीं था कि अंदर क्या है, ये अंदर कुछ कीड़े वगैरह है या नहीं है, कोई चीज़ कोई छोटे छोटे कीड़े वगैरह तो नहीं दाखिल हो गए। बार दफ़ा ये होता ही था कि पानी अगर एक साथ पिए और बड़ी चीज़ से अगर आदमी पिए तो पानी का जो बहाव होता है, पानी की जो तेज़ी होती है, तो वो इंसान की सेहत के लिए नुकसानदेह, मेरे पर वो चीज़ भारी हो जाती है। गालिबन बाद रिवायत में ये भी है कि एक मरतबा एक मस्जिद में से सांप भी निकल गया था, उसको उल्टा किया तो उल्टा करने की सूरत में सांप जो है ना उसमें से निकल गया। आदमी अगर पी लेगा तो खुदा खास ऐसी कोई चीज़ पेट में चली जाएगी तो इंसान के लिए नुकसान देगा, तो इसलिए उसने मना फरमाया। लेकिन जहाँ पर जाहिर सी बात है कि ऐसी कोई ज़रूरत नहीं है तो वहाँ पर आदमी पी सकता है। तो माना जो है ना वो खिलाफ अफजल तरीक़े को बताने के लिए है, और यहाँ अल्लाह के नबी ने पिया है तो ये जवाज़ को बताने के लिए है। अल्लाह ये भी अगर कोई आदमी ज़रूरत पी ले मौका हो तो कोई हरज की बात नहीं है, पी सकता है, लेकिन बेहतर फिर भी नहीं है। तो ये जहन में रहना चाहिए कि आप सल्लल्लाहु अलैहि वसल्लम कुछ चीज़ें एक तरफ तो मना फरमाया करते थे, दूसरी तरफ उसके करके जो है ना उसके जवाब को बतलाया करते थे। ऐसे हदीसों में है ना कि आप सल्लल्लाहु अलैहि वसल्लम ने कभी खड़े होकर पेशाब नहीं किया, खड़े होकर पेशाब नहीं करते थे, लेकिन ये भी है कि अल्लाह के नबी ने खड़े होकर पेशाब किया भी है, सही बुखारी में रिवायत है। तो मसला यह है कि एक तरफ तो ममानत है, दूसरी तरफ अल्लाह के नबी कर रहे हैं। तो वो इसीलिए होता था कि ममानत तो असल इस्लामी नहज को, इस्लामी मंशे को बताने के लिए है कि शरीयत इस चीज़ को पसंद नहीं करती कि नहीं करना है, लेकिन जो अल्लाह के नबी ने किया है तो वो जवाज़ को बताने के लिए है कि वक्तन फवक्तन ज़रूरत अगर आदमी कर ले तो इसकी गुंजाइश भी है, और वो भी शरीयत ही का हिस्सा हुआ करता है। आप सल्लल्लाहु अलैहि वसल्लम ममानात के बावजूद किसी काम को करके दिखा रहे हैं तो वो भी शरीयत ही का हिस्सा है, अल्लाह ही की तरफ से हुक्म है, तो वो खिलाफ औला नहीं होता था, वो शरीयत यानी सिखाने के लिए है। वो सिखाने के लिए है तो जाहिर सी बात है कि नबी के लिए मना नहीं है, नबी के लिए तो अल्लाह की तरफ से हुक्म है वो बाजाबता, तो उस वक्त तक के लिए तो कोई उसमें नापसंदीदगी नहीं होती, वो खिलाफ अफजल नहीं होता, हो ये बताना मैं चाह रहा हूँ। तो बहरहाल उसके बाद रिवायत है इमाम बुखारी रहमतुल्लाह अलैह ने जो बाब कायम किया वो ये है कि बाबू शराबिल हलवा इब्न आसली, मीठे के और शहद के बयान में ये बाब है। शहद ये भी अल्लाह के नबी को पसंद था और शहद के अलावा मीठी चीज़ें अल्लाह के नबी को पसंद थी, मतलब ये है, इसका मतलब ये नहीं है कि कोई ख़ास हलवा अल्लाह के नबी पसंद किया करते थे या ख़ास दिनों में हलवा पकाने को पसंद फरमाया करते थे, मतलब ये है कि जो हलवे हलवा या मीठा अगर कोई दस्तरखान पर मौजूद होता तो रहमत से आप खा लिया करते थे, मुतालबा नहीं करते थे कि हमारे लिए गुलाब जामुन लेके आए या आइसक्रीम लेके आए या जो है ना कि मीठा लेके आए, गाजर का हलवा होना चाहिए, बाजार मीटिंग पर मीटिंग उसके लिए हो रही है हमारी, कौन सा मीठा रखे, एक से दो नशे मीठे के ऊपर चली गई हमारी, तो ऐसा नहीं होता था। जो मौजूद होता था अल्लाह के नबी तनावल फरमा लेते थे रहमत से। तो यहाँ इमाम बुखारी रहमतुल्लाह अलैहि उसी को बयान फरमा रहे हैं। रिवायत बयान करने से पहले इमाम ज़ोहरी रहमतुल्लाहि अलैह से मंसूब एक हदीस और हज़रत अब्दुल्लाह बिन मसूद रज़ियल्लाहु तआला अन्हु का एक असर नकल फरमा रहे हैं। फ़क़ाल ज़ोहरी, इमाम ज़ोहरी ने फरमाया कि ला यहिल्लु शुरबु बौलिन नासि लिशिद्दतिन तंज़िहु लिअन्नहु रिज़्क़ुन, यानी दीगर मशरूबात तो आदमी के लिए हलाल हैं जो पाकीज़ा हैं बिल्कुल, लेकिन इमाम ज़ोहरी ने फरमाया कि भाई इंसान का पेशाब किसी के लिए हलाल नहीं है मजबूरी में भी, इसलिए कि वो नजीस है। قال الله تعالى اللہ تبارک و تعالی نے فرمایا احل لکم الطیبات, تمہارے لیے پاکیزہ چیزیں حلال کر دی گئی ہیں, اس لیے ناپاک اور نجس چیزیں تمہارے لیے حرام ہیں, ان کے استعمال جائز نہیں. وقال ابن مسعود رضی اللہ عنہ قصہ جاری, ابن مسعود رضی اللہ تعالی عنہ نے نشہ آور چیزوں کے بارے میں فرمایا ان اللہ تعالی لم یجعل شفاءکم فیما حرم علیہ, بے شک اللہ نے تمہاری شفا کو نہیں رکھا ہے حرام چیزوں کے اندر, ये दोनों रिवायतें हैं और यहाँ समझने की जरूरत है, कई बहसें हैं उनका खुलासा मैं जिक्र करूँगा। एक तो यह है कि जाहिर सी बात है कि पेशाब वो इंसान हो, इंसानों का हो या जानवरों का हो, शरीयत में जायज़ नहीं है, इल्ला है कि ऐसी मजबूरी पेश आ जाए कि जिसके बगैर कोई चारा कार ही न हो, तो फिर उस मजबूरी में गुंजाइश है। जानवरों के पेशाब के बारे में तो रिवायत मिलती है, अल्लाह के नबी ने बात रिवायतों की इजाज़त दी है, इंसानों के पेशाब के लिए भी गुंजाइश है अगर ऐसी कोई जरूरत पेश आ गई। लेकिन इमाम ज़ोहरी रहमतुल्लाह अलैह, इमाम ज़ोहरी ये वो हैं जिन्होंने हदीस में सबसे पहले किताब लिखी है। हदीस के लिखने वालों में उलमाए किराम ने लिखा है कि सबसे पहले जिनका नाम आता है ना वो इमाम ज़ोहरी हैं। इमाम मालिक रहमतुल्लाह अलैह के उसी ज़माने के हैं, उस वक्त हज़रत उमर बिन अब्दुल अज़ीज़ रहमतुल्लाह अलैह ने हुक्म दिया था कि भाई हदीसें लिखने का अहतमाम करें, उसकी ज़रूरत है, और हदीसों को लिख कर जो है ना हम पूरे मुल्कों में उसको लोगों के हवाले कर देंगे, गवर्नर्स को दे देंगे, तो वो लोग अहादीस के मुताबिक जो है ना अपनी शरीयत को नाफिज करेंगे, लोगों की रहनुमाई वगैरह करेंगे। तो कई लोगों को हुक्म दिया, सबसे पहले लिखा हजरत इमाम ज़ोहरी रहमतुल्लाह अलैह ने ये हदीसें पेश की थी, और उस वक्त जो है ना उनको बहरहाल पेश कर दी और इसी तरह चल पड़ा, फिर उम्मत में सबसे पहला इनका नाम दिया जाने लगा। बाहजरात और भी हजरात का नाम लेते हैं, अहमद ज़ाहिरी वगैरह का, लेकिन सही यही कि यही है। तो इनका मजहब यह था कि भाई इंसान का पेशाब मजबूरी में भी जायज़ नहीं, क्योंकि अल्लाह तबारक व तआला ने कुरान पाक में उसको नजीज़ फरमाया है, इसलिए किसी भी सूरत हाल में उसकी गुंजाइश नहीं निकल सकती। लेकिन जमहूर उलमा का मजहब यह है कि जैसे खिंजीर नजीसुल आयन है, अल्लाह तबारक व तआला ने कुरान मजीद में मजबूरी में उसके लिए गुंजाइश बतलाई है, पूरी मदान फमन रबाही वाला आयन फला इस्म आलिम, जो मजबूर हो जाए और उसके बगैर चारा की कार ना हो तो ज़रूरत के बगैर उसके लिए खिंजीर का इस्तेमाल जायज़ है, शराब का इस्तेमाल जायज़ है, गुलदार का इस्तेमाल जायज़ है, खून का इस्तेमाल जायज़ है, मजबूरियाँ ऐसी तरीके में पेश आ जाती हैं। लेकिन इनका मसला यह था कि मजबूरी में भी नहीं, लेकिन जमहूर उलमा के खिलाफ इनका अपना नजरिया है, इसलिए इनकी ये बात काबिल कबूल है। एक बात तो ये है, अब सवाल यह है कि मौजूदा ज़माने में हमारे बहुत से ऐसे इलाज मुआलजे होते हैं कि जिनके अंदर ये चीज़ें होती हैं, जानवरों का पेशाब होता है, इस तरह की चीज़ें होती हैं, हराम चीज़ों के जरिए इलाज मुआलजे का मसला होता है, तो आया वो जायज़ है ना जायज़, ये एक मसला उठता है इस असर के नतीजे में। तो इस सिलसिले में इमाम शाफ़ी रहमतुल्लाह के यहाँ भी हराम चीज़ों से इलाज करना जायज़ है। हनफिया में से इमाम अबू हनीफा रहमतुल्लाह अलैह, इमाम मोहम्मद का मज़हब भी यही है, लेकिन इमाम अबू यूसुफ़ रहमतुल्लाह अलैह का मज़हब ये है कि हराम चीज़ों से वक्त यानी इलाज की गुंजाइश है, लेकिन उसके लिए शर्त यह है कि हलाल उसका मुतबादिल मौजूद ना हो, हलाल मौजूद ना हो तो फिर हराम की गुंजाइश है। लेकिन एक उसके साथ ये भी शर्त है कि कोई माहिर मुसलमान डॉक्टर उसके लिए तजवीज़ कर दे कि भाई ये दवा इसी में मुनहसर है, शिफा इसी में मुनहसर है, इसके बगैर सारा इलाज नहीं है, तो फिर हराम के जरिए इलाज की गुंजाइश है। तो शर्तें जो है ना इसकी हैं, मुतलकन ये नहीं है कि भाई आदमी बाहर चला गया नहीं मिल रही है दवा, बाहर दस्तियाब नहीं है तो फ़ौरन ही जो है ना हराम दवाओं के जरिए इलाज किया, इलाज मुआवजे को शुरू कर दिया, इसकी गुंजाइश। और इसकी असल में वजह यह है कि सही बुखारी में ही ये रिवायत मौजूद है कि एक मरतबा कबीले और रहना के लोग आप सल्लल्लाहु अलैहि वसल्लम के पास आए, मदीने मनमरा जब आए तो मदीने की आबो हवा उनको उनके मुआफ़िक नहीं हुई, उनके पेट फूल गए, प्यास जो है ना उनकी शरीर हो गई, तो अल्लाह के नबी से शिकवा किया या रसूलुल्लाह मामला ऐसा है, तो हुजूर ने फरमाया कि भाई ठीक है हमारे कुछ ऊँट जो है ना वहाँ पर चल रहे हैं, वहाँ जाओ और ऊँटों का दूध भी पियो और उनका पेशाब भी पियो, इस वक्त अलवानी हाँ व अब्बाजी हाँ, दूध भी पियो और पेशाब भी पियो। वो गए और जाकर उन लोगों ने दूध भी पी लिया, उन लोगों ने पेशाब भी पिया, सेहत हो गई, अल्लाह तबारक व तआला ने वही के जरिए बता दिया था उनको। जब सेहत हो गई तो शुक्र अदा करना चाहिए था, शुक्र का बदला उन लोगों ने ऐसे दिया कि अल्लाह जो ऊँटों के चरवाहे थे उनको कत्ल कर दिया और कत्ल करके उनकी आंखों में सलाइयाँ लगा दी और ऊँट लेकर भाग गए। दूध अगर मालूम हुआ तो बहुत तकलीफ हुई और आपने सहाबे इकराम को भेजा कि जाओ उनको पकड़ो, आपने सहाबे इकराम गए उनको पकड़ लिया, फिर अल्लाह के नबी ने भी उनके साथ वही मामला किया, उनको कत्ल कर दिया गया और उनको जो है ना लोहे की सलाखें गर्म करके आंखों में अल्लाह के नबी ने लगाई है उनके साथ ये मामला किया। तो अगर वो रिवायत है जिसमें यह है कि अल्लाह के नबी ने दूध पीने का भी हुक्म दिया था, पेशाब भी पीने का भी हुक्म दिया था, इस दुनिया पर उलमा इकराम ये फरमाते हैं कि पेशाब तो हराम है नाजायज़ है, तो हराम चीज़ के जरिए इलाज मुआलजा हो सकता है नहीं हो सकता, तो जवाब यह है कि हराम चीज़ों के जरिए इलाज मुआलजा हो सकता है, शर्त यह है कि हलाल कोई मौजूद ना हो और माहिर डॉक्टर जो है ना ये तजवीज़ करें कि भाई हलाल में जो है ना यानी हलाल कोई दवाई दस्तियाब नहीं है और शिफा इसमें मिलने का यकीन या जन्न गालिब है, तो फिर इसकी गुंजाइश है कि हराम इस्तेमाल कर सकते हैं, शरीयत के रुख्सत है। एक मसला तो ये, अब आज के ज़माने में तो ये जो सूरत हाल है, अच्छा एक मसला इसके ज़रिए यहाँ पर यह भी है कि आजकल पानी की रिसाइकलिंग हो रही है, जितना गटर का पानी होता है, रेस्टरूम का, वॉशरूम का जो पानी होता है उसकी रिसाइकिल हो रही है। बल्कि बाद हमारी तो ऐसे हैं कि जहाँ पर पानी बाहर से नहीं आता, जमीन से नहीं निकाला जाता, ड्रेनेज के पानी ही की रिसाइकिलिंग के जरिए उन मुल्कों में पानी दस्तियाब है, हुकूमत की पाबंदी है। अब क्या उसका इस्तेमाल कर सकते हैं या नहीं कर सकते हैं? अब यह है कि तो उसको फिल्टर बहुत अच्छे तरीके पर कर दिया जाता है, पूरी गंदगी दूर कर दी जाती है, नाफा की जो बदबू चली गई, मज़ा खत्म हो गया, पानी बिल्कुल साफ और शफाफ हो गया, माय मतलब जिसका पुराने पाक में जिक्र है उस नोयत का वो हो जाता है। तो आया इस तरह करने के बाद उसकी गुंजाइश है या नहीं है? जाहिर सी बात है कि मसला मौजूदा जमाने के एतबार से तो उलमा की दोनों राय इस सिलसिले में मिलती है। बाद ये कहते हैं कि पानी की हकीकत नहीं बदलती, पानी की हकीकत नहीं बदलती। जब हकीकत नहीं बदलती है तो वो नजीस हो गया, गंदगी हो गई, तो इसलिए उसका इस्तेमाल किसी सूरत में जायज़ ही नहीं है। लेकिन वहाँ के लोगों के लिए परेशानी है इस सूरत में, क्योंकि मुल्की तौर पर कानूनी तौर पर पाबंदी है तो करेंगे क्या, नमाजें कैसी होंगी, पियेंगे क्या, खाएंगे क्या, इस्तेमाल क्या करेंगे, किस चीज़ का करेंगे? लेकिन दूसरे उलमा की तहकीक यही है, खासतौर पर एक तो अरब उलमा का इस सिलसिले में जो है ना, उनकी भी बहसें मुबाहसे हुई हैं, उनका नज़रिया भी ये है। हिंदुस्तान में हमारे इस्लामिक फिक्र अकेडमी के जो उलमा इकराम हैं, बड़े बड़े उलमा इकराम इसके अंदर हिंदुस्तान के बड़े शामिल हैं, उनका भी नज़रिया यही है। और पाकिस्तान में दारुल कराची का भी एक फतवा मैंने देखा था, एक बार पढ़ा था इसको देखकर याद आया। तो उनकी तहरीक ये है कि भाई पानी ठीक, असल तो पानी पाक है, असल तो पानी पाक है, और पानी अगर नापाक हो जाए तो नापाक होने के बाद फिर पाक दोबारा हो सकता है, और शरीयत में उसकी मिसालें मौजूद भी हैं, और फुकाहे किराम ने कुरान और हदीस की रोशनी में उसके यानी तरीके उसके बताए हैं। उसकी शक्लें यही है कि भाई एक तो ये है कि पानी के पाक होने की शक्ल यह है कि नापाक पानी इतना मिला दिया जाए, इतना मिला दिया जाए कि वो माए यानी पाक पानी इतना मिलाया जाए नापाक पानी में कि वो माए कसीर हो जाए, फिर बहुत ज़्यादा पानी हो जाए, जिसको हम दहदरदा कहते हैं। बड़े बड़े हौजों में है ना, जानवर मर जाए तो बड़ा हौज, बड़ा तालाब जो नापाक नहीं होता, बड़ा हौज जो है ना वो नापाक नहीं होता, जिसमें पानी दहदरदा हो या उससे ज़्यादा मौजूद हो, उतना अगर कर दिया जाए तो नापाक नहीं होगा, फिर पानी निजात खत्म हो जाएगी उसकी। या इसी तरीके पर उस पानी को माए जारी बना दिया जाए, बहने वाला पानी बना दिया जाए, एक तरफ से आ रहा है, दूसरी एक तरफ से जा रहा है, दूसरी तरफ से आ रहा है, ये शक्ल अगर बना दी जाती है तो शरीयत में इसकी मिसालें मौजूद है हमारे सामने। तो इस बुनियाद पर हमारे उलमा कराम, या फिर एक शक्ल यह है कि निजासतों को जाहिर कर दिया जाए, ख़त्म कर दिया जाए, तो दीगर अइमा इकराम के यहाँ रहते हैं इमाम, या खैर इल्मी वैसे हैं, मैं इसका खुलासा नकल कर रहा हूँ, जैसे इमाम मालिक हैं, इमाम शाफ़ी, इमाम अहमद बिन हम्बल हैं, इनके यहाँ निजासत अगर जायल हो जाती है तो गुंजाइश निकलती है कि पानी पाक हो जाता है। खास तौर पर उसकी एक शक्ल उनके यहाँ ये भी है कि मिट्टी वगैरह जो होती है तो मिट्टी के जरिए भी पानी को पाक कर दिया जाता है, मिट्टी के अंदर भी फिर उसकी पाक करने की सलाहियत होती है पानी। अब जाहिर सी बात है कि यहाँ रिसाइकिलिंग में जो होता है चूने का इस्तेमाल, केमिकल का इस्तेमाल होता है जो मिट्टी से आगे के हैं उनको, तो इसलिए उनके यहाँ तो गुंजाइश है। तो इसलिए अरब उलमा का फतवा यही है कि रिसाइकिल किया हुआ पानी का इस्तेमाल करना जायज़ है, नमाजें सही है, पानी जो है ना पीना भी सही है, और गसूल वगैरह इसका सारा सब कुछ जैसा आम पानी होता है उस तरह इसका इस्तेमाल करना सही है। और हिंदुस्तान की फिर अकेडमी के जो उलमा है उनका भी नज़रिया यही है। पाकिस्तान में दारुल कराची का जो फतवा है वो भी यही है, लेकिन बाद दीगर फतावा अहले इल्म के ये हैं कि भी जायज़ नहीं है। तो खैर बहरहाल निजासत के ज़ाहिर करने के ज़रिए हो या पानी को बहा कर हो या पानी को बढ़ा कर हो, हमारे यहाँ भी उलमा की दोनों राय मिलती हैं इस सिलसिले में, और कुछ अकाबरीन की राय है कि बीसी गुंजाइश है। तो ख़ासतौर पर उन ममालिक में जहाँ मजबूरी है और इसके बगैर चारा ही नहीं है, तो उनके लिए तो जाहिर सी बात है कि गुंजाइश की कोई नई शक्ल जो है ना बतानी पड़ती है। एक बात तो ये है, दूसरी बात हजरत अब्दुल्लाह बिन मसूद रजी अल्लाह तआला अन्हु का असर है। तो असर ये है, फरमाते हैं कि किसी ने उनसे शराब के बारे में पूछा कि भाई इन्हीं फुला शख्स बीमार है, और डॉक्टर ने बताया है कि भाई नशे में जो है ना उसका इलाज है, क्या नशा करना चाहे तो यह नहीं है। तो हजरत अब्दुल्लाह बिन मसूद ने अच्छा जवाब यह फरमाया कि भाई इन्नल्लाह लम यजअल शिफाअकुम फीमा हरम अलैकुम, अल्लाह ने जो है ना हराम चीज़ों में शिफा नहीं रखी, ये भी हदीस है, अल्लाह के नबी ने इबादत दर फरमाई, इसलिए उसका इस्तेमाल मत करो, तो उसको तो मना कर दिया गया। अब सवाल यही है कि हराम चीज़ों के जरिए हराम हराम में शिफा है या नहीं, हराम से शिफा हासिल कर सकते हैं नहीं कर सकते, तो जवाब वही है कि हराम से जो शिफा है ना, अगर हलाल मौजूद है तो फिर हराम की गुंजाइश नहीं निकलती। लेकिन यहाँ एक सवाल ये होता है कि हज़रत अब्दुल्लाह बिन मसूद ने हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम का ये फरमान नकल किया कि शिफा अल्लाह ने नहीं रखी, हम देखते हैं कि शिफा हो जाती है। भाई बहुत सी चीज़ें होती हैं, जो अल्कोहल है, शराब है, बहुत सी चीज़ों में देखते हैं कि भाई अल्कोहल कई दवाइयों में होता है, इलाज हो रहा है नहीं हो रहा है। उलमा मजबूरी में ठीक है अल्कोहल की दवाई, खांसी की दवाई पूरी अल्कोहल से भरी हुई होती है, उसमें खांसी होती है, बहुत ज़्यादा आदमी को खांसी हो रही है, बहुत सी दवाएँ ऐसी होती हैं जो नींद की होती हैं, ड्रग्स वाले कैफियत की होती हैं, तो ऐसी चीज़ें हैं जो मिलाई जा रही हैं, तो बज़ाहिर शिफा तो इंसान को नज़र आ रही होती है। तो एक बात ये जहन में रखने की है कि कुल्ली तौर पर हराम चीज़ों में अल्लाह तबारक व तआला ने शिफा नहीं रखी है, मुकम्मल शिफा आदमी को मिल जाए ऐसा नहीं होता है। जैसे शराब के जरिए, अल्कोहल के जरिए जितनी दवाएं मिलती है ना, साइड इफेक्ट उसके जरूर बनते हैं, फिर انسان کے جسم کو لگ جائے، طبیعت کو لگ جائے، ایسا نہیں ہوتا ہے، مکمل شفا آدمی کو مل جائے ایسا نہیں ہوتا. تو حدیث پاک کا مطلب ایک تو یہ ہے کہ جب تک حلال موجود ہے تو حرام میں شفا نہیں ہے، اسے بچنا چاہیے. جب تک حلال موجود ہے تو پھر حرام میں شفا نہیں ہے، حدیث پاک کا مفہوم یہی ہے. لیکن اس کے باوجود ہم دیکھتے ہیں کہ بہت غیر مسلم ہیں یا مسلمانوں کا اکثر طبقہ وہ ہے کہ جو حرام چیزوں کو استعمال کر کے فائدہ حاصل کر رہا ہے، بہت سی ایسی دوائیں استعمال کر رہا ہے، بہت سے ایسے ٹائبلٹس لیتے ہیں کہ جو جانوروں سے بنے ہوئے ہوتے ہیں، مرداروں سے بنے ہوئے ہوتے ہیں، وہ حرام ہیں، تو کیسے جو ہے نا شفا مل جاتی ہے جبکہ اللہ پاک فرما رہے ہیں؟ تو اس کا جواب یہی ہے کہ اللہ تبارک و تعالیٰ نے مکمل طور پر شفا نہیں رکھی ان حرام چیزوں کے اندر. کسی نہ کسی درجے میں کوئی نہ کوئی بیماری آدمی کو جو ہے نا لائے، اگر ایک بیماری سے شفا ہو رہی ہے تو دوسری بیماری ضرور آ جائے گی. پھر ایسے والی دواؤں میں ایک بیماری سے اگر شفا ہو رہی ہے تو دوسری بیماری ضرور آ جائے گی، پھر اس کے اندر شفا کلی جو ہے نا وہ حاصل نہیں ہوگی، یا پھر تحریک پر اس کو محمود کیا جائے گا. تو بہرحال یہ دونوں آثار نقل کرنے کے بعد امام بخاری رحمۃ اللہ علیہ اصل حدیث پاک کے فرما رہے ہیں، فرماتے ہیں عن عائشہ رضی اللہ تعالی عنہا انها قالت قال النبی صلی اللہ علیہ وسلم یعجبه الحلواء العسل، کہ آپ صلی اللہ علیہ وسلم جو ہے وہ میٹھے کو اور شہد کو جو ہے نا پسند کیا کرتے ہیں. اس کے بعد ایک باب ہے باب الشرب قائما، کھڑے ہو کر پانی پینے کا یہ باب ہے. اس باب میں روایت ہے حضرت نزال رحمۃ اللہ علیہ سے، تو فرماتے ہیں کہ اُتِيَ عَلِيٌّ عَلَى بَابِ الرَّحَبَةِ، علی رضی اللہ تعالیٰ عنہ کے پاس رحبہ اس صحن کے دروازے کے پاس، حضرت علی رضی اللہ تعالیٰ عنہ کے پاس پانی حضرت علی آئے وہاں پر، فَشَرِبَ قَائِمًا، حضرت علی نے کھڑے ہو کر پانی پیا، فقال، اور پھر فرمایا کہ اِنَّ نَاسًا يَكْرَهُ أَحَدُهُمْ أَنْ يَشْرَبَ وَهُوَ قَائِمٌ، لوگ ناپسند سمجھتے ہیں اس بات کو کہ وہ پانی پیے ذرا حالے کہ وہ کھڑے ہوئے ہوں، وَإِنِّي رَأَيْتُ النَّبِيَّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ فَعَلَ كَمَا رَأَيْتُمُونِي فَعَلْتُ، اور میں نے اللہ کے نبی کو دیکھا ہے کہ اللہ کے نبی نے ویسے ہی کیا جیسا کہ تم نے مجھ کو کرتے ہوئے دیکھا ہے، کھڑے ہو کر پانی پیا اور فرمایا کہ اللہ کے نبی کو میں نے دیکھا. ایک روایت تو یہ ہے. دوسری روایت حضرت علی رضی اللہ عنہ سے ہی ہے، تو فرماتے ہیں کہ ظہر کی نماز انہوں نے پڑھی، ثم قعد في حوائج الناس في رحبة الكوفة، کہ پھر جو ہے وہ لوگوں کی ضروریات کے لیے کوفہ کی مسجد کے صحن میں بیٹھ گئے. رحبۃ الصحن کو کہتے ہیں، تو مسجد جس مسجد میں ہوتے تھے اس مسجد کے صحن میں بیٹھ گئے، لوگ آ کر مسائل پیش کرنے لگے. عصر کی نماز کا وقت ہو گیا، ثم اوتی بماء، پھر پانی لایا گیا، فشربا، تو پانی پیا، وغسل وجهه ویدیه، اور اپنے ہاتھوں اور اپنے چہرے کو دھویا، وذکر رأسه ورجلیه، تو صحابی نے جو ہے وہاں پر حضرت علی رضی اللہ عنہ کے سر کا اور پیروں کا بھی ذکر کیا کہ انہوں نے سر پر مساح کیا اور پیروں کو دھویا، پھر کھڑے ہو گئے اور بچے ہوئے پانی سے وضو کیا، اور کھڑے ہوئے ہونے کی حالت میں وہ بچا ہوا پانی پی لیا. پھر فرمایا کہ لوگ یہ سمجھتے ہیں کہ کھڑے ہو کر پانی پینا جو ہے پسندیدہ نہیں ہے، اور بے شک نبی کریم صلی اللہ علیہ وسلم نے ویسے ہی کیا تھا جس طریقے میں نے کیا. تو دونوں روایتیں حضرت علی رضی اللہ عنہ کی جس میں کھڑے ہو کر پانی پینے کا ذکر ملتا ہے، ایک بار. آگے ایک روایت ہے حضرت ابن عباس رضی اللہ عنہما کی، تو فرماتے ہیں کہ شرب النبی صلی اللہ علیہ وسلم قائما من زمزم، کہ اللہ کے نبی نے کھڑے ہو کر زمزم کا پانی پیا تھا. تو سوال یہ ہے کہ پانی پینے کا ادب کیا ہے؟ تو جواب یہ ہے کہ پانی پینے کا ادب یہ ہے کہ بیٹھ کر پانی پیے، سنت یہی ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو بعض روایت میں یہ بھی ہے کہ جو آدمی کھڑے ہو کر پانی پیے تو وہ طے کر دے اس کو، اتنی تاکید کے ساتھ بیٹھ کر پانی پینے کی اللہ کے نبی نے تعلیم دی ہے، اس لیے اہتمام تو یہی کرنا چاہیے. البتہ کیا کھڑے ہو کر پانی جو ہے نا پیا جا سکتا ہے نہیں پیا جا سکتا؟ تو جواب یہ ہے کہ پیا جا سکتا ہے لیکن بہتر نہیں ہے. جہاں ممانعات ہے تو وہ اسی پر محمود ہے کہ بہتر نہیں ہے، اس سے بچانے کے لیے اللہ کے نبی نے منع فرمایا ہے، یہ طریقہ اپنا نہیں ہے مسلمان کا نہیں ہے. بقیہ دو پانی ایسے ہیں جن کے بارے میں علماء کا اختلاف ہے. ایک تو یہ ہے کہ پہلے زمانے میں لوٹے میں وضو کیا جاتا تھا، ہمارے یہاں جو باتھ روم میں لوٹے رکھے ہوئے ہیں، تو لوٹے میں کا جو پانی بچا ہوا ہوتا ہے وہ پانی کھڑے ہو کر پینا چاہیے، بیٹھ کر پینا چاہیے یا کرنا چاہیے اگر کوئی آدمی پینا چاہے. دوسرا ہے زمزم کا پانی، وہ کھڑے ہو کر پینا چاہیے بیٹھ کر پینا چاہیے، یہ ہے مسئلہ. تو ان دونوں پانیوں کے بارے میں بعض علماء کی رائے ہے کہ جیسے دیگر پانیوں کو بیٹھ کر پینا چاہیے اسی طرح زمزم کے پانی کو بھی بیٹھ کر پینا چاہیے، اور وضو کے بعد جو پانی بچ جائے اس کو بھی اگر پینا ہے تو بیٹھ کر ہی پینا چاہیے. پانی پینے کا ادب وہی ہے جو اللہ کے نبی نے بیان فرمایا. لیکن دوسرے علماء کی رائے، بعض علماء کی رائے ہے جو محققین ہیں، زیادہ تحقیق انہوں نے کی ہے، وہ یہ فرماتے ہیں کہ نہیں، ان دونوں پانیوں کے بارے میں اللہ کے نبی سے خاص طور پر کھڑے ہو کر پانی پینا ثابت ہے، تو اس لیے زمزم کے پانی کا ادب یہ ہے کہ اس کو کھڑے ہو کر پیا جائے، اور وضو کے بعد جو پانی بچ جاتا ہے اس کو بھی کھڑے ہو کر اگر کوئی آدمی پی لے تو یہ بھی مستحب ہے، کیونکہ حضرت علی نے باضابطہ کر کے دکھایا ہے کہ اللہ کے نبی نے کیا ہے میں بھی کر رہا ہوں. اور زمزم کے پانی کے بارے میں بھی ایسا ہی ہے کہ اللہ کے نبی نے باضابطہ کھڑے ہو کر پیا تھا تو کھڑے ہو کر پینا چاہیے. اب اس کی تعبیر کی جاتی ہے پھر کہ نہیں، لوگوں کا اجتہام تھا اس وجہ سے اللہ کے نبی نے کھڑے کھڑے پی لیا تھا،
کہ وہاں پر بیٹھنے کا موقع نہیں تھا, اس وجہ سے اللہ کے نبی نے کھڑے ہو کر پی لیا تھا. لیکن ایسا نہیں ہے, عمدن اللہ کے نبی نے یہ کر کے دکھایا ہے. اس سے یہ سبق ملتا ہے یا اس سے یہ بات معلوم ہوتی ہے کہ کھڑے ہو کر پانی, یہ دونوں پانی پینا جو ہے وہ مستحب ہے. باقی عام پانیوں میں بیٹھ کر پانی پینے کا اہتمام کرنا چاہیے. اگر کبھی کبھی چلتے پھرتے ضرورت پڑ گئی, بیٹھنے کا موقع نہیں ہے, کھڑے ہو کر کوئی پی لے تو کوئی حرج کی بات نہیں ہے, اس پر ملامت نہیں کی جا سکتی. اگر کوئی مارنا کھڑے ہو کر پی لیے یا کہیں جو ہے نا کسی نے کھڑے ہو کر پی لیا تو اس پر عالم ہے کیسے پی رہے ہیں, پی سکتے ہیں, گنجائش ہے, شریعت نے رخصت دی ہے تو منع نہیں کر سکتے اس کو. لیکن بہتر طریقہ نہیں ہے اجتناب کرنا چاہیے اس سے. اللہ تبارک و تعالیٰ سب کو صحیح ہے.